चलिए आयत नंबर 4 को देखते हैं। इय्याका नअबुदु व इय्याका नस्तईन, हम सिर्फ तेरी ही इबादत करते हैं और तुझ ही से हम मदद तलब करते हैं। यहाँ से सूरत फातिहा का दूसरा हिस्सा शुरू होता है। इसका उन्वान है बंदे और रब का ताल्लुक। पिछली 3 आयात का टॉपिक क्या था? रब का तारुफ। अब क्या है? बंदे और रब का ताल्लुक। कैसा है? इय्याका नअबुदु, हम सिर्फ तेरी ही इबादत करते हैं। इबादत क्या होती है? क्योंकि ये जुमला हम दिन में कई बार बोलते हैं, तो हमें मालूम होना चाहिए कि इबादत होती क्या है। क्योंकि अमूमन लोग नमाज पढ़ के या रोज़ा रखने का नाम या हज करने का नाम इबादत समझते हैं। तो याद रखिए कि इबादत के 3 मानी होते हैं डिक्शनरी में, और उन तीनों को जहन में रखते हुए फिर हम भी देखेंगे कि क्या वाकई मैं अल्लाह की इबादत करती हूँ। पहला मानी होता है पूजा, वर्शिप के मानों में, वर्शिप, परस्तिश। फिर दूसरा इताअत, सबमिशन। और तीसरा मानी होता है बंदगी और गुलामी। तो जब हम ये कहते हैं कि इय्याका नअबुदु, तो असल में हम कह रहे होते हैं कि अल्लाह, मैं सिर्फ आपकी बंदगी करती हूँ, आपकी पूजा करती हूँ। हम इस चीज़ का इकरार कर रहे होते हैं कि मेरी पेशानी झुकेगी तो तेरे आगे झुकेगी, मैं क़याम करूँगी तो तेरे सामने करूँगी, मेरा रुकू है तो तेरे लिए, मैं हज करूँगी तो तेरे लिए। एक एक रिचुअल जो इंसान अपनी ज़िंदगी में अदा करता है वो इबादत के अंदर आता है, और इसके सिवा किसी और की नहीं करूँगी। और साथ ही साथ इंसान ये भी इकरार करता है कि अल्लाह, मैं तेरी इताअत करूँगी, सबमिशन, जो तू कहेगा मैं वैसी ही बनूँगी, जो तुझे पसंद वो मुझे पसंद, जो तेरी रज़ा वो मेरी रज़ा, मेरी सोच झुकेगी तो तेरे सामने झुकेगी, मेरा दिमाग झुकेगा, मेरा दिमाग मती होगा तो तेरा होगा, और मैं तेरी बंदगी करूँगी, तेरी गुलामी, तेरे सामने ऐसे बन के जीऊँगी जैसे कोई ग़ुलाम अपने आका के साथ जीता है। और सिर्फ इबादत तक ही नहीं रहूँगी, बल्कि व इय्याका नस्तईन, मदद भी तुझसे तलब करूँगी। जब बंदे मोमिन अल्लाह ताला की इतनी तारीफ़ें सुनता है कि वो रब भी है, वो रहमान और अर्रहीम भी है, वो मालिक भी है, तो एकदम फिर इंसान अपने आप को छोटा महसूस करता है, नीचे से नीचे जाता है। उसको महसूस होता है कि वाकई मैं कुछ भी तो नहीं हूँ, मेरी तो कोई हस्ती ही नहीं। फिर उसको अल्लाह ताला से मोहब्बत भी महसूस होती है और अल्लाह का खौफ भी उसको बेचैन कर देता है। इसीलिए लफ्ज़ इबादत के अंदर अरबी ज़ुबान में 2 लफ्ज़ आते हैं। क्या? अल इबादतु अल खुदू व तज़ल्लुल। इबादत क्या है? आजजी और झुकने का नाम। अल्लाह ने अपने बंदों को आजजी करना सिखाया, और कई मुख्तलिफ लफ्ज़ आते हैं इसके लिए कुरान पाक में। कहीं खशियत के नाम पे, कहीं तदर्रो के नाम पे, कहीं इखबात, इनाबत, क़नूत, ये सब कुछ अल्लाह ताला बंदे से चाहते हैं अपने लिए। मैंने तुम्हें सब कुछ दिया, तुम मेरे बन जाओ, तुम मेरे वादों पे यकीन करते हुए मेरे आगे झुक जाओ, जब झुकने को दिल चाहे तो मेरे दर पे झुक जाओ, अपनी तकदीर का कोई फ़ैसला तुम्हें पसंद ना भी आए तो मान जाओ, तकदीर से लड़ा न करो, मान लिया करो, अपने आप को अल्लाह के मुकाबले में लाके खड़ा न करो। तुम्हारा जीना तुम्हारा मरना उस रब के लिए हो। तभी तो नबी सल्लम को सबक सिखा दिया कि कह दीजिए कुल इन्नस्सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन। कह दीजिए कि मेरा जीना और मेरा मरना, मेरी नमाज और मेरी कुर्बानी, सब कुछ रब्बुल आलमीन के लिए, अल्लाह रब्बुल आलमीन के लिए। और जब इंसान अल्लाह ताला से ये इकरार करता है कि अल्लाह मेरी सारी मोहब्बतें तेरे लिए, ओनली यू, ये भी तो हो सकता था ना नाबुदू का, बिल्कुल मुकम्मल जुमला, बल्कि एक लफ्ज़ में जुमला बनता है नाबुदू का, हम इबादत करते हैं तेरी, लेकिन ए या क्यों लगाया, ताकि पता चल जाए कि उसके सिवा और किसी की नहीं। ये ऐसे ही जैसे कोई बीवी अपने शौहर से कहे कि मैं आप ही की बीवी हूँ, तो शौहर को मालूम है कि बीवी सिर्फ मेरी बीवी है। और अगर वो ही को भी में बदल दे, कितनी बड़ी तब्दीली आ जाती है। को बीवी शौहर को कह दे मैं आपकी भी बीवी हूँ, कितने दिन बर्दाश्त करेगा उसको? एक शौहर तो बर्दाश्त ना करे तो रब कैसे बर्दाश्त करेगा? जब हमारी इबादतों में किसी और का रंग आ जाए, हम कुछ सजदे रब के लिए कुछ गैर के लिए करने लगे, कुछ इताअत की बातें रब की मान लें और कुछ शैतान की कर लें, रब के भी बंदे बन जाएं, उसके भी ग़ुलाम बन जाएं और नफ्स के भी ग़ुलाम बन जाएं, ये एक इकरार है, एक मुआहदा है अपने रब के साथ बंदे का। इया का नाबुदु, पूछिए अपने आप से दिन में कितनी बार इस अहद को करके तोड़ते हैं। क्या सोचता होगा रब, कहा तो मुझे था रब, अब किसके पीछे चल पड़े? क्या मेरे दिल में आजजी आई रब के लिए? क्या मैं झुकी? क्या मैं टूटी? क्या मेरी अंदर की अना टूट के रब के हुक्म को पूरा करने के लिए तैयार हो गई, बात को मानने के लिए? हम कैसे गुलाम हैं? रब की कम नफ्स की ज़्यादा सुनते हैं, रब की कम शैतान की ज़्यादा सुनते हैं, रब की कम मुआशरे की ज़्यादा सुनते हैं, रब की कम दोस्तों की ज़्यादा सुनते हैं, रब की कम ख़ानदान वालों की ज़्यादा सुनते हैं। उस रब को कह तो देते हैं कि तू है हमारा, लेकिन ख़ुद अमलन किसी और के बने हुए हैं। याद रखिए, अगर हमारे कॉल और फेल में तजाद हुआ तो रब को पसंद नहीं आएंगे। कबूरा मक्तन इंदल्लाही अंतकूलू माला तफअलून। अल्लाह को ये बात बड़ा गुस्सा देती है कि तुम जो कहो वो करो ना। सूरह सफ़ की आयत है, बिल्कुल शुरू की आयत है। तो असल बात क्या है कि बंदे बन के जीना है, ग़ुलाम बन के जीना है। दिन में कितनी दफ़ा कहते हैं अल्लाहु अकबर, लेकिन अगर ये बड़ाई हमारे दिल में नहीं आई तो समझ लीजिए कि हमारा दिल बड़ा नहीं मान रहा रब को। अगर ज़ुबान पे गैर अल्लाह की बातें हैं तो ज़ुबान ने अल्लाहु अकबर के तकाज़े पूरे नहीं किए, मालिक की मर्ज़ी के बने ही नहीं। हमारे कान, हमारे जिस्म का एक एक उस जब तक रब की बात को सुन नहीं लेता, उसको सुन के मान नहीं लेता, इय्याका नाबुदु का हक अदा नहीं होता। ये सिर्फ ज़ुबान से कही हुई बातें नहीं हैं, बल्कि एक इकरार है बंदे का अपने रब के लिए। तो लिहाजा इय्याका नाबुदु कह के बंदा दूसरे सारे दर बंद कर देता है और साथ ही कह देता है वह इय्याका नस्ताईन, सिर्फ रब से मांगना है। तो क्या फिर रब के सिवा किसी से नहीं मांगना? मदद दो तरह से तलब की जाती है, एक होती है असबाब के साथ और एक होते हैं असबाब के बग़ैर। मसलन मैं आप में से किसी से कहूं कि मुझे पानी का गिलास दे, और मेरा यकीन है कि आप अपनी जगह से उठेंगे, फ्रिज खोलेंगे, पानी निकालेंगे, ग्लास में डालेंगे, फिर यहाँ लेके आएंगे। یہ ہے مدد اسباب کے ساتھ، آپ نے سبب یوز کیے، یہ جائز ہے، اس کے بغیر ہم جی نہیں سکتے. جو لوگ یہ کہتے ہیں مجھے کسی کی مدد نہیں لینی، وہ جھوٹ بولتے ہیں، وہ تو ایک روٹی نہیں کھا سکتے، خود پکا لیں گے، آٹا کہاں سے آیا، خود لے آئیں گے شاپنگ کر کے وہاں سے، وہاں تک کیسے آیا، خود گندم اگائیں گے تو گندم کا بیج کہاں سے آیا، اور زمین، سورج، چاند، ستارے سارے لگے ہوئے ہماری خدمتوں میں. تو وہ مدد جس میں انسان اسباب یوز کرے وہ جائز ہے، لیکن ایک مدد ہوتی ہے جو اسباب کے بغیر، مثلا میں یہ سوچ لوں کہ آپ میں سے کسی کے اندر اتنی طاقت موجود ہے کہ یہاں بیٹھے بیٹھے پانی کا گلاس ٹیبل پہ حاضر کر دیں گے، تو یہ جائز نہیں ہے. یہی مدد مانگتے ہیں لوگ قبروں سے، قبروں والوں سے، بزرگوں سے، ان کے در پہ کھڑے رہتے ہیں جو سنتے ہی نہیں، جو خود قبروں سے نکلنے کے لیے عاجز ہیں، تو آپ کو اولادیں کہاں سے دیں گے؟ تو لہٰذا ایاک نستعین، اے اللہ میں کس سے مانگوں، میرا اور کون ہے، تیرے سوا میرا ہے ہی کون، تو میری مدد کر دے، مجھے صرف تجھ سے چاہیے بندگی، غلامی، اطاعت. کتنی عاجزی آ جائے بندے کے اندر، اپنی ہستی کو پہچان لے. کمال الحب کمال الذل، محبت کا بھی کمال، اللہ سے اتنی محبت محسوس ہو کہ بندے کا ایک ایک انگ جو ہے اس کو محسوس کرے. اور اللہ نے ایمان والوں کی یہ خوبی بتائی، والذین آمنوا اشد حبا للہ، ایمان والے اللہ کی محبت میں بڑے شدید ہوتے ہیں. اور کمال الذل، عاجزی، خوف، خشیت کا یہ حال ہو کہ بے ہوش ہو جائے، خوف سے رہے کہ بس میرا رب مجھے معاف کر دے. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے، میں اپنے آپ کو تصور کرتا ہوں کہ قیامت کے میدان میں کھڑا ہوں، اپنے بارے میں محسوس کرتے ہیں کہ میدان محشر ہے، اور ایک پکار لگتی ہے کہ آج اللہ نے سب کو بخش دیا سوائے ایک شخص کے، تو کہتے ہیں مجھے خوف آنے لگتا ہے کہ وہ ایک شخص میں ہوں، اور پھر کہتے ہیں دوسرے ہی لمحے مجھے لگتا ہے کہ میدان محشر میں ہوں، اور ایک آواز لگتی ہے، آج میں نے کسی کو نہیں معاف کرنا، صرف ایک کو بخشوں گا، تو کہتے ہیں مجھے لگتا ہے کہ وہ بھی میں ہی ہوں. یعنی الایمان کیا ہے؟ الایمان بین الخوف والرجا، ایمان خوف اور امید کے بیچ کی چیز ہے. ہم ساری زندگی لوگوں سے مانگتے رہتے ہیں، ہم ڈرتے ہیں، یاد رکھیے کہ ڈرنا بھی صرف رب سے ہے. اگر رب کے سوا کسی اور سے ڈرے تو ہم نے اس کی خدائی میں کسی کو شریک کر دیا، وہ ہماری سوچوں میں بھی آ گیا، ہمارے خیالات میں بھی آ گیا، تو پھر ایسے ہی ہے. سوال پیدا ہوتا ہے کیوں صرف اللہ کی عبادت کیوں کریں؟ اس لیے کہ اس نے ہماری پیدائش میں کسی اور سے مدد لی، ہمیں پالنے پوسنے میں کسی اور سے مدد لی، ہمیں کھلایا پلایا، نعمتیں اس نے دیں. جب اس نے ہمیں سب کچھ دیا تو اگر آج ہم اس کو سب دے دیں گے تو پھر انصاف ہو جائے گا نا، اور اگر ہم نے نہ دی تو پھر یاد رکھو کہ رب کا حال کیا ہوگا. ایک بڑی اچھی مثال یاد آ گئی، ابراہیم بن ادھم، نام سنا ہوگا آپ نے، تاریخ میں ایک نیک شخص گزرے، ایک غلام کو خرید کے لائے اور کہنے لگے کہ تمہارا نام کیا ہے؟ کہنے لگا غلام کا کیا نام ہے، جس نام سے آپ پکاریں گے وہی میرا نام ہے. کہا کھاؤ گے کیا؟ کہا میرا کیا ہے، جو آپ دیں گے وہ کھا لوں گا. کام کیا کرو گے؟ کہنے لگا غلام کی کیا اوقات ہے، جو آپ کام دیں گے وہی کر لوں گا. کہا پیسے کتنے لوگے؟ کہا جو آپ دیں گے لے لوں گا. سوچ میں پڑ گئے، کہنے لگے کہ ایک یہ غلام ہر بات پہ یہ کہہ رہا ہے کہ جو میں نے، جو آپ کہیں گے، جو آپ لے آئے، اور ایک میں بھی غلام ہوں کہ اپنے رب کو صبح و شام کہتا ہوں ایاک نعبد و ایاک نستعین، لیکن نہ اس کی مرضی کا کھاتا ہوں، نہ پہنتا ہوں، نہ نام. اس کو آزاد کیا اور बहुत नेक शख्स बने, अल्लाह ने उनका दिल पलट दिया। शायद आज का दिन हमारे भी दिलों के पलटने का दिन हो। क्या हमने अपनी औकात को पहचाना? कैसी ज़िंदगी होनी चाहिए गुलाम की? जैसी हमारी है लिखें अपने पास। क्या मैं एक गुलाम की सी ज़िंदगी बसर कर रही हूँ? क्या मेरी सोच, मेरी फिक्र, मेरे एहसासात, मेरे सारे दिल के अच्छे जज्बात, मेरी सलाहियतें, मेरी कुव्वतें, मेरा माल, मेरा वक्त मेरे रब के रास्ते में लग रहा है? क्या मैं रब की रज़ा पे राज़ी हूँ? क्या मैं उसके आगे अपने आप को सरेंडर कर चुकी? आप कहेंगे हमें तो पता ही नहीं। यदि मैं आपसे पूछूं कि क्या ख्याल है कि आप अल्लाह की गुलाम हैं, तो आप कहेंगे कि मुझे तो नहीं पता, पता ही नहीं चलता होता कैसा। तो उसकी कुछ निशानियां होती हैं, वो नोट कर लें, फिर एक एक निशानी अपने अंदर ढूंढिएगा। जो बंदा रब का गुलाम बन जाता है ना, वो हर मामले में रुख अल्लाह की तरफ करता है, अल्लाह ताला से रहनुमाई लेता है। वो इस्तखारे की सूरत में हो, वो दुआ की सूरत में हो, कुछ काम करना होता है तो वो पूछता है अल्लाह ताला कर लूँ, कुछ खाने लगता है तो कहता है अल्लाह ताला ये मैं खा लूँ ठीक है ना, मेरी नमाजें तो नहीं ज़ाया हो जाएंगी इससे। हर मामले में उसका रजू अल्लाह की तरफ होता है। और दूसरी अलामत क्या होती है ग़ुलामी की? कि बंदा अपने जिस्म पर, अपनी रूह पर, अपने माल और अपनी सलाहियतों पर अल्लाह का हक समझता, साथ साथ अपने आप को चेक करते जाए, है मेरा जिस्म मेरे रब का? वो क्या मानते हैं जिस्म में? दिन में सारे दिन की नमाजों को लगा लें तो एक घंटा भी खड़ा होना नहीं मिलता क़याम की सूरत में। सारे रुकुओं को जमा कर लें तो वो 10 मिनट से ज़्यादा रुकू नहीं बनते, और सारे सजदे जमा कर लें तो शायद 15 मिनट। है मेरा जिस्म मेरे रब के लिए? और इस जिस्म के अंदर जो दिल छुपा हुआ रब का है, धड़कता रब के हुक्मों के साथ? क्या मेरी रूह रब के हुक्मों की तरफ लगी हुई है? इसको इत्मीनान देती हूँ रब की बात को सुना के, या इसको बेचैन कर देती हूँ गुनाह करके? क्या मेरा माल मेरे रब के रास्ते में लगता है? मुश्किल तो नहीं लगता रब के रास्ते में माल लगाना? अपने नाम पे हज़ारों खर्च कर दूँ और रब का नाम आए तो सोच में पड़ जाऊँ कि क्या इसकी ज़रूरत है भी कि नहीं, क्या मैं इसको कर सकती भी हूँ कि नहीं? हर इंसान पूछे, एक शादी आ जाए तो लाखों नहीं करोड़ों लगा दो, और दीन की दावत आ जाए तो जान पे मुश्किल बन जाए, घर गंदा हो जाएगा। लोगों को इसलिए बुलाया कि आओ तुम भी कुछ सुन लो तो मेरा घर गंदा होगा, लोग आएंगे, बच्चे आएंगे, शोर करेंगे। फिर इसी तरह एक और निशानी होती है गुलामी की, और वो क्या है? कि सब कुछ अल्लाह की रज़ा के मुताबिक बंदा लगा के खुशी महसूस करता है, कहता अल्लाह तेरा शुक्र है, ये लग गया ठिकाने, ज़ाया तो होना था तूने इसको ज़ाया होने से बचा लिया। खुशी कर महसूस करता है नेकी करके। और इसी तरह एक और निशानी होती है ग़ुलामी की, कि बंदा अपने आप को रब के रंग में रंग लेता है। सिबगत अल्लाही व मन अहसन मिन अल्लाही सिबगतन, रंग और अल्लाह के रंग से कौन है ज़्यादा अच्छा? फिर उसको देख के बंदा मोमिन का चेहरा दिखता है, वो अल्लाह के दुश्मनों का रंग रूप बना के नहीं दिखता, वो अल्लाह को गज़ब दिलाने वाले हुलिये में नहीं होता। उसको देख के रब याद आने लगता है। फिर इसी तरह एक और निशानी है, और वो क्या? कि फिर इंसान इस्लाम के मुताबिक अपनी इनफरादी और इज्तमाई ज़िंदगी को ढालने लगता है। یعنی اپنی ذات پہ بھی اسلام کو لاتا ہے اور اپنے خاندان کی زندگی میں بھی اسلام کو لے کے آنا چاہتا ہے، معاشرے میں بھی اسلام کو لاتا ہے. وہ اسلام کو صرف بند کتابوں میں نہیں دیکھتا بلکہ کھول کے لوگوں کے سامنے پیش کرتا ہے. اور وہ پھر ایک اور کوشش کرتا ہے، اور وہ کیا کہ اللہ کے نظام کو قائم کرنے کی کوشش کرتا ہے. وہ خوف زدہ نہیں ہوتا کہ اگر اسلام کا نظام آ گیا تو پھر میرے ساتھ کیا معاملہ ہوگا. ایک آپ کے دل میں سوال آنا چاہیے کہ غلام بن کے کیوں جیوں؟ غلام کی بھی کوئی زندگی ہے، نقصانات ہوں گے نا. دل میں یہی آتا ہے نا، اسی لیے تو لوگ ڈرتے ہیں رب کی بات سنتے ہوئے. رب کا پیغام لوگوں کو لگتا ہے زندگی بوجھل کر دے گا، لیکن اگر پتہ چل جائے نا کہ رب کی غلامی میں آنے کے فائدے کیا ہیں، تو دنیا کی ہر چیز چھوڑ کے آ جائیں، اس کے غلام بن جائیں، ساری دنیا پیچھے چلی جائے اور بندہ آگے آ جائے رب کی طرف آنے کے لیے. کچھ تبدیلیاں آتی ہیں انسان کے جسم میں رب کی غلامی سے، جو اس کو بہت فائدہ دیتی ہیں. مثلاً کیا؟ سب سے پہلے کیا کہ اس کے اندر توازو آ جاتی ہے، یعنی اس کا مزاج بڑا ہمبل، عاجز مزاج. اور اسی طرح پھر اس کا یہ مزاج کہاں سے پتہ چلتا ہے؟ اس کے انسانی تعلقات میں. لوگوں سے معاملہ کرتا ہے تو کیسا کرتا ہے؟ اور یہی مزاج پھر اس کا ماں باپ کے ساتھ حسن سلوک کی صورت میں نظر آتا ہے، وہ ایک اچھی اولاد بن جاتی ہے. پھر اسی طرح کسی انسان سے معاملہ کرتے ہوئے کبھی اس بات سے غافل نہیں ہوتا، ہمیشہ یاد رکھتا ہے کہ میرا رب مجھے دیکھ رہا ہے. پھر اسی طرح وہ بندوں کے حق ادا کرنے والا بن جاتا ہے، اس کی ضرورتوں کا خیال رکھنے والا بن جاتا ہے، اور کسی کو پھر وہ نظر انداز نہیں کرتا یہ کہہ کے کہ یہ غریب ہے، یہ کالے رنگ کا ہے، یہ چھوٹا ہے، یہ فلاں ہے، بلکہ اس کو ایسا لگتا ہے کہ میں نے اپنے رب کے بندے کو نظر انداز کر دیا. رب کے غلام نہیں بنیں گے نا تو کسی کے تو بننا ہی پڑے گا. پھر اس کی جگہ فوراً شیطان لے لیتا ہے، پھر شیطان کی غلامی ہونے لگتی ہے. اور شیطان کی غلامی کتنی بری غلامی ہے، کتنے غلط کام کرواتا ہے. جو بندہ رب کا غلام نہیں ہوتا نا، اس کے اندر بھی کچھ نشانیاں پیدا ہوتی ہیں. اس نیت سے نوٹ کریں کہ اپنا جائزہ لینا، سب سے پہلے کہ فخر کا احساس پیدا ہونے لگتا ہے. بعض لوگ ہر وقت اپنی بڑائیاں مارتے رہتے ہیں، ہم یہ کر سکتے، میں یہ کام منٹوں میں کر لیتی، ہم فلاں خاندان سے، ہم فلاں شہر سے. اسی طرح ایک اور اس کی نشانی کیا ہوتی ہے کہ انسان اپنے مال کو اور اپنے علم، اپنی کوئی بھی جو نعمت اس کو ملتی ہے نا، اس کو اپنی قابلیت کا نتیجہ سمجھتا ہے. ہاں جی محنت کی ہے اسی لیے قابل ہے، ہاں محنت کرتے ہیں اسی لیے کماتے ہیں کھاتے ہیں. پھر ایسا شخص اپنے مال کو صرف اپنا حق سمجھتا ہے، اس کو بعض دفعہ زکوٰۃ دینی بھی مشکل لگتی ہے کہ کیوں دوں، لو اتنی محنت سے اس لیے کمایا تھا کہ ان غریبوں کو دے دو. پھر اسی طرح یہ شخص اپنے غریب رشتہ داروں کے ساتھ اپنے آپ کو ایک فاصلے پہ رکھتا ہے، اب میں ان سے کیوں ملوں، یہ میرے سے نچلے درجے کے لوگ ہیں، کمزور لوگ ہیں. اور ایسا شخص اپنی ایک ایک خواہش کی تکمیل پہ ہزاروں خرچ کر دیتا ہے، خوشی محسوس کرتا ہے کہ اسی لیے تو میں کرتی ہوں، اسی لیے تو کماتے ہیں، آخر بچوں کی خوشیاں ہی تو دیکھنی ہیں، ہم اور کرتے کیوں ہیں. پھر اسی طرح ایسا شخص اپنا مال وہاں خرچ کرتا ہے جہاں اس کی انا کو تسکین ملے، تنگ دل ہوتا ہے فطرتاً. آپ دیکھیے جس کے اس مال بڑھتا جاتا ہے نا، وہ اتنا ہی زیادہ تنگ دل ہونے لگتا ہے. کسی نے مجھے کہا کہ مال جتنا بڑھ جاتا ہے نا اتنا کم ہونے لگتا ہے، کیوں؟ کہ وہ نظریں کھل جاتی ہیں نا، پھر بڑی بڑی رقمیں بھی چھوٹی چھوٹی لگتی ہیں. اور جب تھوڑا ہوتا ہے تو انسان تھوڑے کو بھی خوشی میں خوشی سے دیکھتا ہے کہ یہ اس میں ہی اللہ تعالیٰ مجھے برکت دے. اسی طرح انسان ریاکاری کے لیے خرچ کرنا پسند کرتا ہے. اب آپ دیکھیے کہ کریں کیا، کیسے اللہ کے غلام بنیں. یہ غلامی کہاں سے آتی ہے؟ سب سے پہلے اللہ کے دین کو سیکھنے سے۔ کم از کم میں نے تو اس چیز کو بہت قریب سے دیکھا ہے کہ جتنی تبدیلی قرآن اور سنت کے علم کو حاصل کر کے آتی ہے نا انسان کے اندر، اتنی کسی اور چیز سے نہیں آتی۔ پھر اسی طرح بعض دفعہ انسان پہ کوئی مشکل آ جاتی ہے، پہلے بہت پھولے ہوئے تھے، اپنی شان میں تھے، اللہ نے کوئی حادثہ زندگی میں پیش کر دیا، اس سے بھی انا ٹوٹ جاتی ہے، انسان کہتا ہے میں تو کچھ بھی نہیں ہوں، اس سے بھی بندہ بندہ بن جاتا ہے۔ پھر اسی طرح آپ دیکھیے کہ انسان اللہ تعالیٰ کا غلام بنتا ہے جب اس کائنات میں پھیلی ہوئی اللہ تعالیٰ کی چیزوں کو دیکھتا ہے، اور بہت ساری چیزیں اس کی زندگی میں آنے لگتی ہیں۔ اگر آپ تقابل کر لیں نا کہ جو بندہ رب کا بندہ ہوتا ہے وہ کیسا ہوتا ہے، اور جو غیر اللہ کا غلام ہوتا ہے وہ کیسا ہوتا ہے، تو آپ کو بہت بڑے پوائنٹ نظر آئیں گے۔ اور اس کے لیے آپ کو کتابیں پڑھنے کی ضرورت نہیں ہے، انسانوں کی کتاب پڑھنا سیکھیے، چلتے پھرتے لوگ رویوں کو دیکھیں، اگر عاجز مزاج ہے مان جائیے کہ یہ رب کا غلام ہے، اور اگر فخر اور تکبر میں ہے تو سمجھ لیجئے یہ غیر اللہ کا شکار ہے۔ اسی طرح یہ سب چیزیں کرتے کرتے انسان آگے سے آگے پہنچتا ہے۔ اصل بات یہ ہے کہ ہم رب سے جب مانگتے ہیں اور جب رب کے بندے بنتے ہیں، تو پھر اللہ تعالیٰ ہمیں دوسروں کا محتاج بھی نہیں کرتا۔ صحابہ کرام کی عادت کیا تھی کہ وہ بھی بندوں سے نہیں مانگتے تھے جو وہ دے سکتے تھے۔ ہمارا حال کیا ہے؟ بندوں سے وہ مانگنے لگتے ہیں جو ان کے پاس بھی نہیں ہے، ہمارا ایک بہت بڑا مسئلہ ہے۔ بس آپ دیکھیے کہ ہم کسی سے دوا تو مانگ سکتے ہیں، شفا نہیں مانگ سکتے۔ ڈاکٹر دوا دیتا ہے، شفا نہیں دیتا، اور بعض تو وہ چیزیں مانگتے ہیں جو وہ بیچارے دے ہی نہیں سکتے۔ پھر وہ دے نہیں سکتے تو گلے شکوے پیدا ہوتے ہیں، اور گلے شکوے جب آتے ہیں تو زبان خراب ہوتی ہے، زبان بدلتی ہے تو پھر تعلقات بگڑتے ہیں، اور پھر ایک وقت آتا ہے کہ بندہ نہ رب کا رہتا ہے نہ بندوں کا بن جاتا ہے۔ ہاں، اللہ تعالیٰ کو بندہ کہتا ہے اللہ میں نے تجھ سے مانگنا ہے۔ مانگنے کی چیزیں تو بہت تھیں، لیکن مانگنے والا کیا مانگتا ہے؟ اہدنا الصراط المستقیم، اے اللہ مجھے سیدھا راستہ دے دے، مجھے زندگی گزارنے کا وہ راستہ دے دے جو تجھے پسند ہے، جس پہ چل کے تجھے راضی کر دوں۔ اور وہ راستہ کن کا تھا؟ صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، ان کا راستہ جن پہ تو نے انعام کیے، نہ کہ ان کا جن پہ غضب کیا گیا اور جو گمراہ تھے۔ یہاں سے سورۃ فاتحہ کا تیسرا حصہ شروع ہوتا ہے۔ ان آیات کا عنوان کیا ہے؟ ہدایت چاہیے، اے اللہ معاف کر دے۔ شروع میں رب کی بڑائی تھی، پھر بیچ میں بندے کو اس کا مقام دکھایا گیا، تم کیا ہو، تم سمجھتے کیا ہو، ایک چیز پہ بھی تمہارا اختیار نہیں ہے، کس پہ تکبر کریں، کس بات پہ فخر کریں، کچھ بھی تمہارے اختیار میں نہیں۔ تو اگر اللہ تعالیٰ نے ہمیں دنیا میں بھیجا تو پھر اسی سے مانگنا ہے نا، اور سب سے قیمتی چیز ہدایت ہے۔ اہدنا الصراط المستقیم، اے اللہ مجھے ہدایت دے دے، مجھے وہ راستہ دے دے جو تجھے پسند ہے، وہ راستہ جس پہ چل کے تیرے تک پہنچ سکوں، تیری پسند کا راستہ، تیری مرضی کا طرز زندگی۔ اہدنا الصراط المستقیم، اللہ کے نبی صلی اللہ علیہ وسلم بھی دعائیں مانگا کرتے تھے، اللہم انی اسألک الہدی والتقی والعفاف والغنا، صحیح مسلم کی روایت ہے، اے اللہ میں تجھ سے ہدایت، پرہیزگاری، پارسائی اور تونگری کا سوال کرتا ہوں، یعنی دولت مندی، دل کا غنا، کیونکہ گمراہی بہت تکلیف دہ چیز ہوتی ہے۔ इंसान बहुत सारी चीज़ों से निबट जाता है, लेकिन गुमराहियों से निकलना बास दफ़ा मुश्किल हो जाता है। इसीलिए आप देखिए कि जो दुआए कनूत रोज़ हम पढ़ते हैं, अल्लाहुम्मा हदिनी फी मन हदैत वाफिनी फी मन आफ़ैत, उसमें भी तो इंसान आफ़ियत मांगता है ना, हिदायत मांगता है। क्योंकि जब बंदे को रब से हिदायत मिल जाती है ना, तो उसको ऐसे लगता है कि जैसे प्यासे को पानी मिल गया। आप उस दर्द को महसूस करें कि वो लोग जो हिदायत के बग़ैर जी रहे हैं, जिनकी ज़िंदगी में किताब नहीं, इधर से उधर भाग रहे हैं खुशियां पाने के लिए, वो महसूस करते हैं कि लाखों खर्च कर देंगे तो खुशी मिल जाएगी, नहीं मिलती। नरम गद्दों पे सोएंगे तो खुशियां मिल जाएंगी, नहीं मिलेंगी। खुशी कब मिलती है? जब बंदे को जन्नत में जाने का रास्ता मालूम हो जाता है। किसी के पास कितना ही कुछ क्यों ना हो, और अगर वो अपने घर का एड्रेस भूल जाए, लॉस्ट हो जाए, क्या उसको फ़ायदा होगा? क्या एक इंसान जो घर का रास्ता भूल जाए वो खुश हो सकता? कभी खुश नहीं हो सकता। इसी तरह हमारा अबदी घर वो जन्नत है, जिसको पाने के लिए दुनिया में आए थे। उसके लिए अल्लाह ताला ने हमें भेजा था कि जाओ वहाँ के लिए तैयारियाँ करके आओ, और हम तो कुछ और ही काम करने लगे। हमने तो काम कुछ और ही शुरू कर दिए, करने तो कुछ और आए थे। इसीलिए अल्लाह ताला कहते हैं सिरातल्लज़ीन अनअमत अलैहिम, इनाम वालों का रास्ता। अब अगर इसकी पूरी तफसीर हम करें ना, तो हम कितने लोगों के नाम लिखेंगे, कौन होते हैं इनाम वाले। फिर मगदूब की बात करेंगे तो लिखेंगे इससे फ़लाँ मुराद है और दुआलीन से मुराद वो हैं। लेकिन हकीकत क्या है कि अल्लाह ताला जो हैं वो बंदे को ये कुरान उसके अपने लिए पढ़ने की दावत देते हैं। तुम देखो इनाम वाले लोग कौन होते हैं। इनाम वाले वो लोग होते हैं जिनको अल्लाह ताला अपने काम करने की तौफीक दे दे, अपनी किताब को समझने की तौफीक दे दे। याद रखिए कि इनाम वाले लोग घरों में बैठने वाले लोग नहीं होते, सुख और चैन की नींद सोने वाले लोग नहीं होते। इनाम वाला बंदा बनता है बड़े काम करके, इंसानियत को फ़ायदा देके, अपने आप को और अपने साथ वालों को जहन्नुम का ईंधन बनने से बचा के। और जब इंसान अपने लिए ये कहता है कि अल्लाह मुझे इनाम वालों में चुन ले, तो वो नबियों और शुहदा और सिद्दीकीन का रास्ता है। सब की ज़िंदगियों को पढ़ लें, एक कदर मुश्तरक होगी कि आराम से नहीं बैठे, चैन से नहीं बैठे, सिर्फ उनकी ज़िंदगी फ़न और खाना पीना नहीं रह जाती। हाँ, उनकी ज़िंदगी में एक मकसद होता है, बामकसद ज़िंदगी का नाम है इनाम वाली ज़िंदगी। क्योंकि दुनिया में इनाम मिलने शुरू हो जाते हैं ना, अल्लाह ताला उनको फ़रिश्तों से खुशखबरियाँ दिलाते हैं, इन्नल्लज़ीन क़ालू रब्बुनल्लाह थुम्मा इस्तक़ामू। यहाँ भी सिरात मुस्तकीम की बात हुई, वहाँ भी थुम्मा इस्तक़ामू। जब इंसान सीधे रास्ते पे चलता है ना, तो फिर वो असूलों पे सौदेबाजी नहीं करता, कॉम्प्रोमाइजिंग नहीं होता, चलो तुम उधर को हवा हो जिधर की, ऐसा नहीं रहता। बल्कि उसकी एक अपनी सोच होती है, एक अपना तर्ज़ ज़िंदगी होता है, उसकी नज़र अपने रब के ऊपर रहती है, उसकी खुशनुदगी के मुताबिक ज़िंदगी बसर करता है। याद रखिए कि ये खानकाही ज़िंदगी नहीं है, सिरातल्लज़ीन अनअमत अलैहिम, ये लोगों के बीच में रहने वाली ज़िंदगी है, घरों के साथ, बच्चों के साथ, शोहरों के साथ, इंसानों में रह के इस्लाम का नमूना बनने वाले लोग हैं। किसी ने माल नहीं छोड़े, किसी ने बच्चे बीवियों को नहीं छोड़ा कि मैं अल्लाह वाला बन गया हूँ। आज हमने जो दीन इख्तियार किया वो अधूरा दीन है, हम लोगों को कहते हैं कि अगर तुमने दीन पे आना है तो पहले तो ये सारी कुर्बानियाँ दो और बिल्कुल तन तन्हा आओ, फिर तुम्हें कबूल करेंगे। नहीं, सिरातल लजीना अनअमत अलैहिम। दुनिया में भी कामयाब लोग होते हैं। हमारे यहाँ आज एक अजीब नज़रिया आ गया, और वो क्या है कि जो दीन पे आएगा वो दुनिया में नाकाम होगा। यानी एक माँ है और उसके चार बच्चे हैं, तो पूछा जाए क्या करते हैं तो कहती हैं फलां डॉक्टर बन रहा है, फलां इंजीनियर बन रहा है, फलां, और इस एक को मदरसे में डाल दिया, हाफिज़ बन जाए। क्यों? कुछ आखरत बन जाए हमारी भी, ये सोच है। यानी एक आपका सगा था, बाकी नहीं थे, लेकिन हमने क्या सोचा कि हम कुछ हिस्सा अल्लाह को दे के बाकी चीज़ें अपने नाम पे कर लेंगे। तो बात ये है कि जब इंसान ये कहता है कि इहदिनस सिरातल मुस्तकीम, अल्लाह मुझे सीधा रास्ता दिखा, तो ये कौन सा रास्ता है? आप में से या मेरे में से किसी को नहीं मालूम कि जन्नत किन चीज़ों से मिलती है? मालूम है ना? किसी को दीन ने इस्लाम की बुनियादी चीज़ें नहीं मालूम क्या? नमाज है, रोज़ा है, शिर्क नहीं करो, हराम नहीं खाओ, सूद से बच जाओ। फिर कितने हैं जो मान रहे हैं? सवाल पैदा होता है कि फिर क्यों मांगते हैं दीन सिरातल मुस्तकीम? तो याद रखिए कि हिदायत दो तरह से होती है। एक होती है हिदायत इरशाद, बात पहुंच गई, पता चल जाए, हलाल हराम का फ़र्क पता चल जाए, ये तो सबके पास है। लेकिन एक होती है हिदायत तौफीक, मालूम पे अमल करने की तौफीक मिल जाए। जो पता है उसके लिए अब दिल क्यों नहीं मानता, अमल क्यों नहीं करना चाहती? ये तो पता है कि रब को क्या पसंद है, लेकिन वैसा बनना क्यों नहीं चाहती? कौन सी रुकावटें हैं मेरी ज़िंदगी में इस मामले की जिसको मैं अबूर कर नहीं पाती? तो अल्लाह मुझे अमल की तौफीक दे, ऐसी तौफीक दे कि अब बस वो वक्त आ जाए कि मैं वैसी बन जाऊँ जैसा तू चाहे। मेरी ज़ुबान वो बोले जो तुझे पसंद है, मेरे दिल में वो चीज़ें जो तुझे पसंद है, मेरी सोचें तेरी सोचें, और ये सब कुछ दुनिया में आके मिलेगा, फिर बात बनेगी। और इसके लिए इंसान फिर कोशिश करता है, मेहनत करता है, और डर जाता है तो कहता है गैरिल मखदूब, ए अल्लाह उनकी ना दिखाना जिन पे गज़ब हुए। गज़ब वाले कौन हैं? जिनको मालूम था लेकिन अमल नहीं कर सके, मालूम पे अमल नहीं किया, इल्म ले लिया, अमल नहीं किया उसके मुताबिक ज़िंदगी में। यानी वो चीज़ें ऐसी लगी जैसे कागज़ के फूल। आपने कभी असली और नकली फूलों का फ़र्क देखा? दूर से एक ही लगते होंगे, लेकिन करीब से वो कैसे होते हैं? असली में खुशबू होती है, नकली में खुशबू नहीं होती। असली फूलों को पानी ना मिले तो मुरझा जाता है, और नकली फूलों को कोई फ़र्क नहीं पड़ता। इसी तरह आप देखिए कि असली फूल जो होते हैं उनके रंग में एक ताजगी होती है, लताफत होती है, नरम होता है। आप छुएं पत्तियों को तो नरम लगती हैं, लेकिन जो नकली फूल होते हैं अमूमन वो सख्त होते हैं, कागज़ के बने हुए खुरदरे। यही फ़र्क है एक असली मुसलमान और एक नकली मुसलमान में। असली मुसलमान कहीं से गुज़र भी जाता है ना तो लोगों को खुशबू आने लगती है इस्लाम की, अल्लाह की मोहब्बत की। उसकी खुशबू अपने तक नहीं रहती, फैल जाती है। आप नकली फूलों को छुपा सकते हैं, असली फूल छुप नहीं सकते। वो अपनी खुशबू से बता देते हैं कि हम इस अलमारी में बंद किए हुए हैं, यहाँ से खुशबू आ रही है। जब ज़िंदगी में अल्लाह की मर्ज़ी शामिल हो जाती है ना, तो फिर इंसान असली फूल बन जाता है। फिर उसको पता चलता है कि मेरा रब मुझसे क्या चाहता है, इल्म लेने लगता है। लेकिन इल्म पे अमल ना हो तो मखदूब। कुछ ने इसका एक इलाज सोचा, इल्म ही ना हासिल करो, ना सीखो, ना सुनो, ना मानो। पढ़ लिया तो मानना पड़ेगा, पढ़ लिया तो अमल करना पड़ेगा। मैं पूछती हूँ, कभी कुरान पाक में कोई एक आयत ऐसी याद है किसी को कि जिसमें लिखा है कि चलो पढ़ोगे नहीं तो फिर छोड़ दूंगा? यानी बाज़ लोग मग़ज़ूब होने से तो बच जाते हैं लेकिन दुआलीन में आ जाते हैं। तो दुआलीन कौन है? जो इल्म हासिल ही ना करना चाहे, अंधेरों में रहना चाहे, सिर्फ इसलिए कि चलो छोड़ो, कौन अब इन मुश्किलों में पड़े। अपनी जान को आसानियों में रखो, अपने आप को बड़ा रखो, रब को ना बड़ा बनाओ। और फिर नतीजा क्या होता है कि जब ज़िंदगी ख़त्म होगी, अल्लाह के सामने जाने का वक्त आता है, तो फिर इंसान सोचता है कि मैंने क्या किया, कुछ भी तो नहीं था मेरे पास, अब मैं क्या जवाब दूंगी अल्लाह ताला को। और फिर इंसान रुसवा हो जाता है। कुछ लोग आपसे एक सवाल कर सकते हैं कि ये इहदिनस सिरातल मुस्तकीम में तो एक सवाल है कि अल्लाह हमें हिदायत दे, तो नबी सल्लल्लाहु अलैहि वसल्लम भी ये दुआ मांगते थे, तो नऊज़ुबिल्लाह सुम्मा नऊज़ुबिल्लाह, क्या वो हिदायत पे नहीं थे? सहाबा किराम हिदायत पे नहीं थे? और बस लोग ऐसे शोशे छोड़ते रहते हैं। तो आपको मालूम होना चाहिए कि हिदायत के चार मुख्तलिफ दर्जे होते हैं। ये वही चीज़ है जो मैंने शुरू में आपको भी बताई है, लेकिन अगर उसको एक और एंगल से आप समझ लेंगे तो आसानी होगी। मिसाल देने से मतसल बात से पहले मिसाल आपको अगर दे दूँ कि एक तरीका होता है, किसी से आप रास्ता पूछते हैं, आपको यहाँ से उठ के किसी मस्जिद में जाना है, आप कहते हैं यहाँ कोई करीब मस्जिद है, तो यहाँ से कोई दूसरी बहन आपको कह दें कि हाँ यहाँ से जाएं, इधर मुड़ें उधर मुड़ेंगे तो मस्जिद आ जाएगी, ये एक तर्ज है, उन्होंने भी अच्छा काम किया। दूसरी है वो कहेंगी कि नहीं यहाँ से निकलें, वो देखें सामने है ना वो जो इस तरफ से यानी मुड़ेंगे, यानी आपको वो रोड भी दिखा दें जाके कि इस रोड से बस सीधा जाएंगी ताकि मस्जिद हो जाएगी, इन्होंने भी अच्छा काम किया। लेकिन एक और हैं, वो क्या कहेंगी कि चले आएँ मैं आपको वहाँ तक छोड़ आती हूँ, चला के छोड़ के आना। तो हिदायत की दुआ मांगने के लिए पहले मरहले पे वो लोग हैं जिनको भी पता ही नहीं है रब की मर्ज़ी क्या है, अंधेरों में जीने वाले लोग, अंधेरों में जीने वाले, कुछ नहीं है पास, आज मौत आ जाए तो हैरान परेशान खड़े होंगे कि ये क्या हो गया। ऐसे लोग जब कहते हैं हदीनस सिरातल मुस्तकीम तो वो दुआ करते हैं कि अल्लाह कोई इल्म का रास्ता खोल, कोई दरवाज़ा खोल हमारी ज़िंदगियों से, जहालत के अंधेरे निकलें और हम आगे पहुँचें। इसी तरह दूसरे दर्जे पे वो लोग आते हैं जो इल्म हासिल करने लग जाते हैं, यानी इल्म आ गया, आप जैसे लोग इल्म सीख रहे हैं, सीख चुके, पूरा कुरान पढ़ चुके, तो अब वो कहते हैं ना इहदिनस सिरातल मुस्तकीम, तो उसका मतलब क्या होता है कि अल्लाह अब इस मालूम पे अमल की तौफीक दे, हिदायत इरशाद तो मिल गई, अब हिदायत तौफीक दे दे। अच्छा, आप कहेंगे कुछ लोग अमल भी कर रहे हैं अल्हम्दुलिल्लाह, होते हैं ना कुछ लोग, तो जब वो कहते हैं इहदिनस सिरातल मुस्तकीम तो वो क्या कह रहे होते हैं? वो मांगते हैं इस्तकामत, कि अल्लाह कर तो रहे हैं लेकिन कहीं नज़र ना लग जाए, कहीं शैतान की बातों में ना आ जाए, कहीं नफ्स के बहकामों में ना आ जाए, बरकरार रखना, यही काम करता रहूं। इसीलिए सहाबे कराम मुस्तरिब रहते थे, बेचैन रहते थे। एक सहाबी को लोगों ने देखा कि सारी ज़िंदगी नेमतें थीं सब थे लेकिन बेचैन रहते थे, दुखी दुखी। और फिर वो वक्त भी आ गया जब मौत का वक्त था, तो बड़े मुतमईन, क्यों? ज़ख़म लगे मैदान जंग में, जिस्म ज़ख्मों से चूर चूर है लेकिन चेहरे पे इत्मीनान है। उन्होंने कहा ऐसा क्यों है? तो कहने लगे कि दुनिया में जब बड़ी नेमतें थीं, नेकियां भी करता था लेकिन धड़का लगा रहता था, आज कर रहा हूँ पता नहीं मौत के साल में आएगी, और आज मेरे चेहरे का इत्मीनान इस वजह से है कि मैं अल्लाह के रास्ते की मौत में हूँ। اس کو یعنی چوتھا درجہ کیا ہوا ہدایت کا کہ جو برقرار بھی ہیں استقامت بھی ہے تو وہ دعا کرتے ہیں کہ اللہ خاتمہ بالخیر کرنا. پہلا کیا تھا؟ علم دے دو, پتہ ہی نہیں صراط مستقیم کے, علم دے دو. دوسرا یہ کہ علم ہے اب اس پہ عمل کی توفیق دے دے. اور اگلا کیا ہے کہ چل تو رہے ہیں ٹوٹے پھوٹے عمل کر رہے ہیں, استقامت دے دو یعنی فارم ہو جائیں جم جائیں, یہ دو رخی چال چھوڑ کے ایک رخ کے ہو جائیں. اور چوتھی بات کیا ہے کہ اگر اس طرح کی بھی الحمدللہ کیفیت نہیں تو پھر موت تک رکھنا. ایک صحابی ہیں کہتے ہیں کہ میرا ایک قدم جنت میں ہو اور دوسرا جنت سے باہر ہو تب بھی میں اپنے آپ کو جنت ہی نہیں کہہ سکتا, جب تک کہ اللہ تعالیٰ میرا دوسرا قدم بھی اندر نہ لے جائے. تو سوچنے کی بات ہے کہ پھر ہم کس صف میں کھڑے ہیں, ہم نے کیا کیا اس معاملے میں, کیا حق ادا ہو گیا, کیا ہم نے اس ساری چیزوں کو دیکھ لیا. مجھے تو ایسا لگتا ہے کہ اس کلام کا حق ادا ہی نہیں ہو سکتا. آج سورت فاتحہ میں جو مضمون شروع ہوا ہے سورت ناس پہ جا کے ختم ہوگا انشاءاللہ تعالی, اور آپ دیکھیں گے کہ یہ دین الصراط المستقیم کی مانگی ہوئی دعا اگر آپ کی پوری ہو گئی نا تو اللہ تعالی آپ کو چن لے گا. خلاصہ ہوا ابھی ایک قسم کا سورت کا, اس طرح بات نہیں ہوئی جو کرنا چاہتے ہیں, لیکن اگر آخر میں ہم سورت کو یعنی ان پوائنٹس میں دیکھ لیں, یعنی جیسا کہ آپ سے کہا گیا تھا کہ تفسیر کے بعد ہم اس میں سے اپنے لیے کچھ عمل کی باتیں منتخب کریں گے, تو اس میں سے کچھ چیزیں آپ کے ساتھ شیئر کروں گی, اور پھر ایک چھوٹی سی چیک لسٹ آپ اپنے لیے بھی بنائیں گے, اور تھوڑا سا ایک آپ کو یعنی آئیڈیا دینے کے لیے بتایا کروں گی ایسی چیزیں تاکہ ان سے پھر فائدہ لیتے ہوئے آپ اپنے لیے بھی کریں. اگر آپ سے کہا جائے کوئی کہ پوری صورت کو خلاصے میں بتائیں, کوئی اتنا وقت نہیں لگا سکتا کہ دو تین گھنٹے بیٹھ کے آپ سے سنیں, تو پوری صورت سے آپ نے سیکھا کیا تو آپ کے پاس معلوم ہونی چاہیے نا یہ باتیں کہ اس صورت سے میں نے یہ باتیں سیکھیں, یہ تھا اس کے اندر اس کا اصل نچوڑ خلاصہ یا کچھ بھی آپ اس کو کریں. تو اس میں ہم نے جو چیزیں دیکھیں اس کو ترتیب سے ہم دیکھ لیتے ہیں. پہلی چیز تو سورت کا, جیسا کہ آپ کو اس پوری سورت کا عنوان خلاصہ جو یعنی اس کا ٹاپک آپ کہہ لیں تو وہ کیا ہے, افتتاح. پھر شروع کی تین آیتوں جو تھی اس میں ہم نے اللہ سبحانہ تعالیٰ کی چار صفات دیکھی, کون کون سی؟ ضرورت کے وقت یعنی مشکل وقت میں رحمت کرنے والا یعنی الرحمن, پھر مسلسل رحم کرنے والا یعنی الرحیم, پھر مالکی کائنات کا مالک, اور پھر یوم الدین روز جزا کا مالک. پھر آیت چار میں ہم نے بندے اور رب کا تعلق دیکھا, کیا کہ انسان صرف رب کی عبادت کرتا ہے اور اسی سے مدد مانگتا ہے, اور پھر آخر صورت تک ایک دعا مانگی ہم نے کہ اللہ ہمیں سیدھا راستہ دکھا, اہدنا الصراط المستقیم. پھر آخری آیت میں ہم نے تین قسم کے انسانوں کی بات دیکھی جن پہ انعام ہوئے, جو اللہ کے غضب میں گھر گئے اور جو سیدھے راستے پہ آنے کی بجائے بھٹکنے لگے. اگر ہم اپنا تعلق محسوس کرنا چاہیں اپنے رب کے ساتھ تو کیا محسوس کیا آپ نے؟ جو باتیں مجھے سمجھ میں آئیں وہ تو یہی ہیں کہ نہ کسی کام کو بھی اللہ ہی کے نام سے شروع کرنا ہے, ساری تعریفیں اس کی ہیں. یہ باتیں زبان سے بیسیوں بار کہہ چکے ہیں, تعریفیں اس کی ہیں, لیکن کیا واقعی اس کی تعریف کر رہی ہوں؟ شکر سارا اس کے لیے, कायनात सारी उस रब की मती है, मेहरबान वही है, रहम वही करेगा, रोज़े जज़ा का मालिक वही है। एक एक लफ्ज़ पे गौर करेंगे ना आप, तो आपको अपने रब से ताल्लुक़ महसूस होगा। इतनी ज़रूरत है मुझे उसकी, और हमने अपने लिए क्या करना है, इस सूरत को सीख के क्या करना है। एक तो इसको पढ़ना है, सीखना है, समझना है, नमाज़ों में अच्छी तरह पढ़ना है, लेकिन असल में पूरे सबक ने जो खुलासा दिया, जो एक अमल का नुक्ता दिया, वो ग़ुलामी का है। ग़ुलाम बन के जीना, बंदी बन के जीना। अल्लाहुम्मा इन्नी अब्दुका, अल्लाहुम्मा इन्ना अब्दुका वबनु अब्दिका। अल्लाह के बंदे बन के जीना है, अल्लाह से मदद मांगनी है कि वो सीधे रास्ते पे चलाए। इसी तरह इस पूरी बातों को अपने आप को चेक किया करें, यानी आखिर में आप अपने नोट्स में जो आखिरी सफ़ा है उस पर एक चेक लिस्ट टाइप चीज़ बना लें, कि जिसमें आप ये जितनी भी बातें छोटी छोटी बीच में की जाती हैं अपने आप से पूछा करें, क्या मैं जब रब की तारीफ़ करती हूँ तो मुझे इसका यकीन भी होता है? यकीन होता है कि तारीफ़ करूँ? ऐसी तारीफ़ तो नहीं करती जैसी हम दुनिया में अक्सर लोगों की करते हैं, हाँ बहुत अच्छी लग रही हो, दिल में कहते हैं छोड़ो क्या ज़रूरत है, ऐसी थोड़ी लगते हैं। क्या वाकई मैं अल्लाह ताला को मालिक यौमिद्दीन समझती हूँ? क्या मैं अल्लाह ताला को अर्रहमान और रहीम समझती हूँ? जो अल्लाह ताला को अर्रहमान और रहीम समझ ले, उसकी ज़िंदगी से मायूसी निकल जाती है, वो एक बामकसद इंसान बन जाता है। और इसी तरह जब मालिक यौमिद्दीन को समझ करती हूँ, तो क्या मैंने उस दिन के लिए तैयारी कर ली है, कर रही हूँ? क्या मैं वाकई सिर्फ अल्लाह ही की इबादत करती हूँ? पूछें अपने आप से, ये तीन मानी रट ले, बंदगी, इतात और ग़ुलामी। आम दुनिया में कहते हैं आपका ग़ुलाम, कितनों के ग़ुलाम बने हुए हैं, याद रखिए ग़ुलाम अल्लाह के बन के जिएंगे तो जिएंगे। गैर अल्लाह की ग़ुलामी नहीं करनी, शोहर की ग़ुलामी नहीं, माँ बाप की ग़ुलामी नहीं, बच्चों की ग़ुलामी नहीं, उस रब की ग़ुलामी करनी है। जिसको ये बात समझ में आ गई उसके लिए अगले मरहले आसान हो जाएंगे। और इसी तरह से मदद तो रब से ही मांगनी है। क्या वाकई रब से मांगती हूँ मदद? कितनी ही चीज़ें हैं ना हमारे पास जो हमें ज़रूरत रहती है, किसका ख्याल आता है सबसे पहले जब कोई चीज़ नहीं पास होती? तो हाय माँ पास होती तो मदद कर देती, हाय बहन होती तो वो करती। अपना जायज़ा लिया करें, जब तक हर मौके पे आपको आपका रब ना याद आ जाए, तब तक समझें कि अभी इय्याक नअबुदु वाला ताल्लुक नहीं जुड़ा। ये ताल्लुकात की कमियां हैं, कमज़ोरियां हैं जो गुनाह कराती हैं। अल्लाह के खौफ से बेखौफ जो किए हुए हैं इसलिए कि अल्लाह से ताल्लुक़ टूटा हुआ है। जब ताल्लुक़ अच्छे होते हैं ना तो काम भी अच्छे होने लगते हैं। इस पूरे शऊर के साथ एक बार फिर तिलावत सुनिए और महसूस करिए कि क्या इस सूरत को मैं अपने लफ्ज़ों में समझ पा रही हूँ बग़ैर अरबी को देखे। नोट्स को मत देखें, सिर्फ تدبر کے انداز میں تلاوت سنیے۔
بسم اللہ الرحمن الرحیم۔
الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین إياك مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
کیوں رونا آ رہا تھا ان کو؟ ہمیں تو نہیں آتا، ہم تو گا گا کے پڑھتے ہیں، ہمارا تو دل دماغ کہیں اور ہوتا ہے. وہ کون سی آخری نماز تھی کہ جس میں ہم نے اس کو پڑھا اور ایسے پھوٹ پھوٹ کے روئے کہ جیسے بچھڑی ہوئی ماں سے بندہ ملتا ہے؟ مجھے تو ایسے لگتا ہے ہم اپنے رب سے بچھڑے ہوئے ہیں. یہ دل خالی ہے جو رب کی محبت کے لیے بنا تھا، ہم نے یہاں بے جان چیزوں کی محبتیں پال لیں، غم لگا لیا اپنے آپ کو. اللہ نے دل میں غم کا مادہ رکھا تھا کہ تمہیں آخرت کا غم لگ جائے، آگ میں جانے کا غم لگ جائے. ہم نے دنیا کے غموں میں اپنے آپ کو کھپا دیا، ضائع کر دیا. ایسا نہ ہو کہ کل فرشتہ آ جائے اور ہم ابھی اس کے لیے تیار نہ ہو. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں ایاک نعبد و ایاک نستعین کا حق ادا کرنے کی توفیق عطا فرمائے. کسی کے بارے میں آپ سنتے ہیں، غریب ہے، ہمارا رشتہ دار ہے، اس کے گھر میں کھانے کو نہیں، پینے کو نہیں، تو بے چین ہونے لگتے ہیں نا، ترستے ہیں، آپ کو رونا آتا ہے ان لوگوں پہ. ہائے پتہ نہیں بچے کیا کھاتے ہوں گے، پتہ نہیں کیا پہنتے ہوں گے. لیکن میں سوچتی ہوں کہ وہ لوگ جو ہدایت سے دور ہیں، ہم ان کے لیے تڑپتے بھی نہیں، ہم تو نہیں روتے ان لوگوں کے لیے. ہمارے سامنے لوگ آگ کا ایندھن بن رہے ہیں، لوگ اپنی آگ خود جلاتے ہیں اور ہم کبھی ان کے لیے تڑپ کے دعا بھی نہیں کرتے، بے چین بھی نہیں ہوتے ہم ان کے لیے. مجھے اپنے استاد کی ایک بات یاد آ گئی کہ وہ کہا کرتی تھی کہ دنیا کی ہر نعمت بن مانگے مل جاتی ہے، ہدایت نہیں ملتی. اس کے لیے تڑپنا پڑتا ہے، اس کے لیے دعائیاں دینی پڑتی ہیں، بے چین ہونا پڑتا ہے کہ اللہ تو ہمیں قبول کر لے، پھر اللہ تعالیٰ کہیں اس کو قبول کرتا ہے. میں سوچتی ہوں میرے دل کیوں نہیں پھٹ جاتے اللہ کی محبت سے اور اس کی خشیت سے، ہم کانپ کانپ کیوں نہیں جاتے؟ حضرت نوح علیہ السلام نوحہ کیا کرتے تھے، اللہ کے خوف سے رویا کرتے تھے. نبی صلی اللہ علیہ وسلم راتوں کو روتے تھے تو سینے سے کھولتی ہوئی ہنڈیا کی طرح سے آوازیں آتی تھیں. ہم کیوں اتنے مطمئن ہیں؟ کوئی سرٹیفکیٹ مل چکا، کوئی جنت کا داخلے کا ٹکٹ مل چکا، ٹکٹ ریزرو ہو چکی کہ جو میں نے تمہیں بخش دیا، جو آج کے بعد تم کچھ بھی کر لو. مجھے تو ان لوگوں پہ حیرت ہوتی ہے کہ جن کو کہا کہ آج کے بعد تم کوئی نیکی نہ کرو پھر بھی جنت تمہاری ہے. 313 صحابی بدر کے، اس کے باوجود بے چینیاں دیکھیے، احد میں آ کے لڑ رہے ہیں، جھگڑ، ہمیں قبول کر لیا جائے، مال دے رہے ہیں، دے رہے ہیں. ہم ہوتے تو اس خوشی میں ایک ایسا جشن رکھتے کہ اس میں رب کو ناراض کر دیتے. 9 دفعہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو تبوک کے موقع پہ کہا کہ عثمان، آج کے بعد اگر تم کوئی نیکی نہ کرو تو بھی کافی ہے. اتنا اللہ کے راستے میں دے دیا. ابو بکر صدیق کو خوشخبریاں، عمر فاروق کو خوشخبریاں، حضرت علی کو خوشخبریاں، اور وہ روتے ہیں، وہ کانپتے ہیں، وہ پریشان ہیں. گھڑے پڑ جاتے تھے ان کے چہروں پہ اللہ کے خوف سے رو رو کے. ہم کتنے مطمئن لوگ ہیں، کوئی تڑپ نہیں ہمارے دل میں کہ اللہ ہمیں بچا. ابھی دل ہی نہیں بدلے. اتنی دفعہ کہہ لیں بات نہیں بنتی جب تک دل کو نہیں لگتی. دعوت سنتے ہیں تدبر کرتے ہوئے، جتنی بات سنی ہے اس کو ذہن میں رکھیے گا.
بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین اہدنا الصراط المستقیم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
شروع میں اللہ تعالیٰ کی تعریف دیکھی تھی، کس طریقے سے اللہ تعالیٰ اپنے بندوں کے ساتھ مہربان ہے اور رحم کرتا ہے، اور اللہ تعالیٰ اپنے بندوں کی واقعی محبت کو محسوس کرواتا ہے کہ کیسے بندہ جب دل سے اللہ تعالیٰ کو رب مان لیتا ہے اور الرحمن مانتا ہے، الرحیم مانتا ہے اور الملک مانتا ہے، تو اس کی زندگی میں کیا تبدیلی آنی چاہیے. یہ بہت ہی ایک بنیادی نقطہ ہوتا ہے کہ جو انسان اپنی زندگی میں لا سکتا ہے، اور اسی کی وجہ سے اس کے اندر پھر تبدیلیاں آ سکتی ہیں. سورت کے بالکل آخر میں ہم نے تین قسم کے گروہوں کی بات دیکھی کہ کس طریقے سے اللہ تعالیٰ نے پوری انسانیت کو تین گروہوں میں بانٹ دیا کہ جو ہدایت کے اعتبار سے مختلف درجوں پہ چلے جاتے ہیں. ایک وہ تھے کہ الذین انعمت علیہم، انعام یافتہ لوگ. پھر دوسرا اللہ تعالیٰ نے فرمایا کہ غیر المغضوبی، جن پہ غضب ہوئے. اور تیسرے تھے الضالین. ایک ہلکا سا تقابل کرنا چاہوں گی آپ کے ساتھ، اگر آپ اپنے نوٹس کے اندر تین لائنیں لگا لیں، یعنی تین کالم بنائیے. پہلے کالم میں لکھیے انعام یافتہ لوگ، پھر دوسرے ترتیب کے اعتبار سے تو پہلے مغضوب کا لفظ ہے، لیکن حقیقت یہ ہے کہ اللہ تعالیٰ کے پاس درجوں، جزا یا سزا کے ناطے سے انعام یافتہ لوگوں کے بعد جو دوسرا گروہ ہے وہ ضالین کا ہے، اور تیسرا گروہ جو ہے وہ مغضوب علیہم کا ہے. آپ اپنی سمجھ کے لیے لکھیں گے کہ انعام یافتہ کون ہے. جو قرآن پاک کو سنے، بلکہ اس کو اور بدلیے، رب کے پیغام کو سنے اور پھر مان بھی لیں، اس کو قبول کر لیں. ضالین کون ہوتے ہیں؟ جو اس پیغام کو سننے سے ہی انکار کر دیں. اور مغضوب کون ہوتے ہیں؟ کہ سننے کے بعد ویسا بنے نہ جو بننے کا حق ہے. انعام یافتہ کون ہے؟ جو علم پاتے ہیں اور علم کے مطابق عمل میں ڈھل جاتے ہیں. ضالین کون ہیں؟ جو علم کی محفلوں سے دور بھاگتے ہیں، ان کو بوجھ لگتا ہے، ان کو مشکل لگتا ہے یہ سب. اچھا ہے نہ پڑھیں گے، نہ حساب ہوگا، نہ مشکل پڑے گی. لیکن مغضوب علیہم کون ہے؟ کہ جو علم کی حد تک تو بہت کچھ پا لیتے ہیں لیکن عمل میں پیچھے رہنے لگتے ہیں. ان تینوں گروہوں میں بہت بڑا فرق ہے. اگر ہم اپنی زندگی میں دیکھیں کہ ہم نے اس وقت اگر ضالین کے درجے پہ ہیں، مراد کیا ہے کہ علم سے دور ہیں، رب کا پیغام سمجھ نہیں آتا، نمازوں میں صبح و شام پڑھتے ہیں الحمدللہ رب العالمین، لیکن نہ دل میں نعمتوں کا احساس ہے، نہ رب کائنات کی محبت ہے، کہتے ہیں زبان سے الرحمن الرحیم، اس کے باوجود اللہ کے رحم کو محسوس نہیں کرتے اور ہر وقت گلے اور شکوے کرتے ہیں، اور کہتے ہیں مالک یوم الدین صبح و شام، لیکن ہم اس مالک کی ملکیت میں نہیں آتے. کہتے ہیں زبان سے یا کا نعبدو، لیکن عبادت میں کسی اور کو بھی شریک کر کے رکھا ہوا ہے. اللہ کے سوا اپنے نفس کو پوچھتے ہیں، معاشرے کو پوچھتے ہیں، برادری کو پوچھتے ہیں، رسم و رواج کے بندے بن چکے، مال کے بندے بن چکے، مادہ پرستی ہمارے اندر آ چکی. یعنی اتنے معبود ہیں جو بن دیکھے انسان ان کو پوچھے جا رہے ہیں. پتھر کے اور لکڑی کے بت تو رکھے ہوئے دکھتے ہیں، لیکن وہ بت جو دلوں میں سجے ہیں وہ دکھتے نہیں. تو لہٰذا اس کی وجہ کیا ہے؟ کہ ابھی اس نے اس طرح نہیں سمجھا اس پیغام کو جیسے کہ سمجھنے کی ضرورت ہے. تو سب سے پہلا فرق کیا ہوتا ہے ان تین گروہوں میں اگر دیکھا جائے؟ جو انعام والے لوگ ہیں وہ صراط مستقیم پر چلنے کی تمنا رکھتے ہیں، اور اس کے لیے قرآن اور سنت کا علم حاصل کرنے کی کوشش کرتے ہیں، جبکہ اس کے برعکس ضالین ان دونوں چیزوں سے دور رہتے ہیں. اور مغضوب علیہم اس طرف جانے والوں کو بھی روکتے ہیں. درجہ بڑھ گیا نا، بات بڑھ گئی. ایک وہ ہے جو خود سیکھتا ہے اور عمل کرنا چاہتا ہے، دوسرا وہ ہے جو خود سیکھنے سے رکا ہوا ہے، اور تیسرا وہ ہے جو سکھانے اور سیکھنے والوں کے راستے میں روڑے اٹکاتا ہے، لوگوں کو غلط فہمیوں میں مبتلا کرتا ہے، وہ ان کو اس چیز سے ہیلوں اور بہانوں سے. پوچھیے اپنا سوال، اپنی ذات کا حساب لیجئے. یعنی اصل میں یہ سب سے قیمتی وقت ہے آپ کا اس سورت فاتحہ کے لیسن کو پڑھنے کا. کیا میں انعام یافتہ لوگوں میں سے ہوں، مغدوب میں سے ہوں یا دعالین میں سے ہوں؟ اس پہلی صلاحیت کے ساتھ ساتھ اب اگلی جتنی بھی ہم باتیں کریں گے ان کی روشنی میں آپ نے اپنی چیک لسٹ بنانی ہے کہ کیا میرے اندر یہ چیز ہے. دوسرا بنیادی فرق جو ان تین گروہوں میں ہوتا ہے وہ کیا ہے؟ انعام والے لوگ جو ہیں وہ اس علم کے مطابق زندگی بسر کرتے ہیں، دعالین خواہشات کی وجہ سے اس راستے پر چلنا چھوڑ دیتے ہیں. اندر موجود ہوتا ہے علم، محبت بھی ہے لیکن خواہشیں غالب ہیں، اور مغدوب علیہم اس کی مخالفت کے لیے اٹھ کھڑے ہوتے ہیں تاکہ سارے ہی نہ سیکھ لیں، یہ تو ماحول ہی بدل جائے گا، محفلیں ہی بدل جائیں گی، پھر تو مزہ ہی نہیں آئے گا پارٹیز میں، دعوتوں میں، پھر وہ مخالفت کرتے ہیں، وہ علم بردار بن جاتے ہیں شیطان کے کام کے اور لوگوں کو اس راستے سے روکتے ہیں. پوچھئے میں ان تینوں میں سے تو نہیں ہوں. یعنی ساتھ ساتھ ہر پوائنٹ پہ اپنا جائزہ لیتے جائیے کہ ان میں سے کون سی خوبی میرے اندر ہے اور کون سی نہیں ہے. پھر ایک تیسرا فرق بنیادی جو آتا ہے ان تین گروہوں میں وہ کیا ہوتا ہے کہ انعام والے لوگ نہ صرف یہ کہ خود چلتے ہیں بلکہ دوسروں کو دعوت بھی دیتے ہیں، دعالین دعوت نہیں دیتے، اپنے تک رکھتے ہیں اس علم کو، اور آہستہ آہستہ پھر خود ان سے بھی چھن جاتی ہے دوسروں کے دباؤ کی وجہ سے، اور مغدوبن دعوت دینے والوں کے راستے میں رکاوٹیں، ان کو محروم کرتے ہیں ان چیزوں سے. ایک اور فرق ہوتا ہے کہ انعام یافتہ لوگ پھر اس مقصد کے لیے اپنا وقت، مال، صلاحیتیں، اپنی قوتیں سب لگا دیتے ہیں. دعالین کیا ہوتے ہیں؟ ایسا نہیں کرتے، وہ جان، مال، وقت بچا کے رکھتے ہیں، قوتیں اپنی بچا کے رکھتے ہیں، اپنی سکلز، ساری چیزوں کو اللہ کے راستے کی بجائے شیطان کے راستے میں لگانے لگتے ہیں، برائی کی تشخیر کرنے والے بن جاتے ہیں. یعنی وہ لوگ یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا، یعنی یہ وہ لوگ ہیں کہ جن کی خواہش کیا ہے کہ ایمان والوں کے اندر فحاشی کی تشخیر ہو جائے. پھر اسی طرح ایک اور فرق ہے ان سارے گروہوں میں، انعام والے لوگ پھر ایسے مراکز قائم کرتے ہیں، ایسے پلیٹ فارمز بناتے ہیں جہاں سے اس کام کو بڑھایا جا سکے کہ لوگ اپنے رب کے ساتھ جڑ جائیں. دعالین کون ہوتے ہیں؟ جو ایسے فورمز تو نہیں بناتے بلکہ سیکھنے کے بعد بس ایسی سرگرمیوں میں مصروف ہو جاتے ہیں کہ آہستہ آہستہ اس سیکھے ہوئے کے نقش دھندلے پڑتے ہیں، وہ اپنی دنیا کی چیزوں میں مگن ہو جاتے ہیں، دوبارہ جہاں سے آئے تھے وہیں پلٹ کے، یا سیکھا ہی نہ، دنیا بڑھانے لگتے ہیں. اور مغدوب علیہم کیا کرتے ہیں کہ وہ چلنے والوں کے ذہنوں کو خراب کرنے لگتے ہیں، وہ ایسے مراکز اور ایسے اداروں اور ایسے پلیٹ فارم کو لوگوں کی نظروں میں دہشت گردی اور کچھ ایسے نام دے دیتے ہیں کہ لوگ خوف زدہ ہو کے وہاں آنا چھوڑ دیں. پھر ایک اور فرق ہوتا ہے ایسے لوگوں میں، وہ کیا؟ انعام والے لوگ مسلمانوں کو اسلام کے راستے پر چلانے کے لیے متحد کرتے ہیں، کیونکہ یونٹی کی ایک ہی بنیاد ہے اور وہ ہے قال اللہ وقال الرسول، اللہ اور اس کے رسول کی دعوت. جبکہ دعالین اسلام دشمنی پر آمادہ ہو جاتے ہیں اور ایک دوسرے کے دشمن بن جاتے ہیں، اور جو مغدوب علیہم ہیں وہ تو مسلمانوں کو اسلام دشمنی کے لیے تیار کر لیتے ہیں، ان کے درمیان پھوٹ ڈلواتے ہیں، گروہوں اور پارٹیوں میں تقسیم کرتے ہیں۔ ڈائریکٹ قرآن سے جوڑنے کی بجائے دوسرے انسانوں تک جوڑ کے اپنی اس چین کو مکمل سمجھتے ہیں۔ ایک اور فرق ہوتا ہے ان تین گروہوں میں، انعام والے لوگ اس دنیا میں صراط مستقیم یعنی اسلامی نظام کو قائم کرنے کے لیے جد و جہد کرتے ہیں، جبکہ دعالین اسلامی نظام کے قیام کو اپنی مادی ترقی کے راستے میں سب سے بڑی رکاوٹ سمجھتے ہیں۔ ان کو لگتا ہے کہ اگر اسلام کا نظام آ گیا تو ہم ترقی نہیں کر سکیں گے، ہم بیکورڈ رہ جائیں گے، اور مغضوب علیہم اس سے بھی بڑھ کے اسلامی نظام کے قیام کے راستے میں رکاوٹیں ڈالنے لگتے ہیں۔ ایک اور بنیادی فرق ہے ان تینوں گروہوں میں، اور وہ کیا ہے کہ انعام والے مسلمانوں کو کافروں کے عزائم سے آگاہ کرتے رہتے ہیں، ان کے پروپیگنڈوں کی حقیقت کھولتے ہیں کہ دیکھو مسلمانوں ہوش کرو، دشمن تاک میں ہے، کہیں تم ان کے لیے تر نوالا نہ بن جاؤ۔ جبکہ دعالین اسلام پسند افراد اور ایسی تحریکوں کا مذاق اڑاتے ہیں، نئے نئے نام دے کے ان کو، اور مغدوبین علیہم اس میں کچھ اور اضافہ کرتے ہیں، اور وہ کیا کہ وہ ایسے افراد اور ایسی تحریکوں کی دعوت لے کر اٹھنے والوں پر کیچڑ اچھالتے ہیں، پروپیگنڈا کرتے ہیں کہ ایک وقت آتا ہے کہ وہ لوگ اپنے ہی ماحول میں اجنبی بن کے رہ جاتے ہیں، اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات سچ ثابت ہوتی ہے کہ دین اجنبیت سے شروع ہوا تھا، اور ایک وقت آئے گا کہ اجنبی رہ جائے گا، اجنبی بن جائے گا، لیکن ایسے اجنبیوں کے لیے خوش خبریاں ہیں۔ اب ان ساری چیزوں کی روشنی میں ہم دیکھیں کہ ہم کہاں کھڑے ہیں۔ ہر روز دعا تو مانگتے ہیں، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، لیکن عملی زندگی میں کہاں کھڑے ہیں؟ کیا واقعی ہم کہیں ان لوگوں کے راستے پہ تو نہیں چل پڑے کہ جو خود بھٹکے ہوئے ہیں؟ اور ذرا سوچئے، جب کوئی راستے سے بھٹکے ہوئے کے پیچھے چلنے لگے گا تو وہ کہاں پہنچے گا؟ وہیں جائے گا نا جہاں وہ گرے گا۔ آج امت مسلمہ اپنا خوبصورت دین چھوڑ کے، اپنا اسلام چھوڑ کے ان لوگوں کے پیچھے چلی گئی کہ جو خود خواہشوں کے غلام ہو گئے، تو سوچئے پھر راستہ تو ایک ہی ہوتا ہے، اس سے کوئی فرق نہیں پڑتا کہ اس پہ بادشاہ چلتا ہے یا فقیر، عالم چلتا ہے یا جاہل، جہاں وہ راستہ ختم ہوتا ہے وہ وہیں پہنچے گا۔ تو ہم سب کو اس سورت کے پڑھنے کے بعد اپنا حساب لینا ہے، کیا واقعی میں عملی میدان میں صراط الذین انعمت علیہم اس راستے پہ چلنے کی خواہش بھی کرتی ہوں؟ کیا یہ صرف میری خواہش ہی تو نہیں ہے، ارادے میں بدل چکی یہ بات، اور کیا ارادہ عزم میں بدل چکا؟ اگر صرف ارادہ ہی کیا تو کوئی بات نہیں، گھبرانے کی ضرورت نہیں، ڈرنے کی ضرورت نہیں، ابھی تو شروع کے سفر ہیں اس رب کے پیغام کے سمجھنے کے۔ اس کے لیے ضرورت محسوس ہوتی ہے کہ پھر اگلی سیڑھیوں پہ بھی چڑھتے ہیں، اور ان چیزوں کو بھی محسوس کرتے ہیں کہ اللہ سبحانہ تعالیٰ کس طریقے سے بندے کے لیے یہ راستہ آسان کرتا ہے، تاکہ ہم اللہ کے غضب سے بچ سکیں، شیطان کے راستوں پہ چلنے سے بچ سکیں، اور دنیا میں بھی اللہ کی رضا پا سکیں، اور آخرت کے اندر بھی اس کی خیر کو پا سکیں۔
سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔